खुदावंद में आप सबकी सलामती हो। उसका शुक्र हो कि उसने आज का दिन हमें फिर बख्श दिया कि उसके हजूर हाजिर हों, ताकि जो मान जैसे बियाबानों में बनी इसराइल कौम के लिए, उनकी जिस्मानी कुव्वत के लिए, उनकी रोजमर्रा की जरूरत के लिए खुदा मुहैया करता था, इसी तरह खुदावंद ने हमारे लिए, हमारी रूहों की ताजगी के लिए अपना कलाम तहरीरी मुकाशफा दिया है, ताकि रूहुल कुद्दस की मामूरी में दिन ब दिन उसकी पहचान में बढ़े। सो इस बात को याद रखते हुए इस वक्त को, अपने सारी सोच को, अपने सारे ख्यालात को, अपने सारे बोझ को खुदावंद की तरफ वक्फ करेंगे और अपने आप को उसके सुपुर्द करेंगे और खाली करते हुए उसको कहेंगे कि तू अपने कलाम की सच्चाइयों से भर और हमें सिखा। आसमानी बाप, तेरे नाम की तारीफ। आज के इस वक्त को ले खुदावंद हम सब के लिए ताजगी बहाली, खुदावंद खुदा हर तरह की खुदावंद खुदा मुसीबतों में हौसला अफजाई का बायस बना, और तेरा कलाम खुदावंद खुदा सारी तारीख रास्तों में हमारे लिए चिराग ठहरे, सारी शिकस्ता दिली में खुदावंद हौसला ठहरे, सारी नाउमीदी में खुदावंद मुकद्दस अमीर ठहरे और तेरा नाम इज्जत और जलाल पाए। आने वालों को जो सुन रहे हैं सबको बड़ी बरकत दे, यीशु मसीह के नाम में आमीन। जैसा कि हम खुदावंद के कलाम में से सीख रहे हैं, तीसरे आसमान के भेद के बारे में हमने पिछले दिनों में सीखा खुदा के कलाम में से, कि तीसरे आसमान के बारे में अक्सर ईमानदारों के और बहुत से लोगों के सोच में सवाल होता है कि हम किस तरह जान सकते हैं कि बाइबल मुकद्दस हमें बयान करती है कि पहला और दूसरा और तीसरा आसमान। जैसा कि हम तीसरे आसमान के मजमून में हैं और हम इस पर सादा सा देखेंगे कि किस तरह हम अंदाजा लगा सकते हैं कि बाइबल मुकद्दस के हवाला जात तीसरे आसमान के बारे में बात कर रही है। सबसे जो पहली बात है जिस पर हम ध्यान दे सकते हैं, जो हमारे सवाल का जवाब दे सकती है, वो ये है कि खा पुराना अहदनामा है खा नया अहदनामा है, जब कभी भी हम किसी आयत को या किसी हवाला को पढ़ें, सो इस बात को याद रखने की जरूरत है, अगर किसी आयत में खुदा के तख्त के बारे में, खुदा तख्त पर बैठा हुआ, खुदा के रहने की जगह के साथ हम देखें कि वो तख्त पर रास्तबाजी के साथ बैठा है, खुदा की सुकूनत गाह या खुदा अपनी हजूरी या मामूरी या फरिश्तों को जाहिर करता हुआ नजर आता है कि उसके फरिश्ते उसकी हजूरी में खड़े हैं, तो हम इन बातों से अंदाजा लगा सकते हैं कि ये खुदा अपने तख्त के बारे में बात कर रहा है जो तीसरे आसमान पर है। और खुदा का तख्त आसमान पर है ना कि जमीन पर, इसीलिए उसने कहा है कि आसमान की बादशाही, यानी कि वो बादशाह के तौर पर तीसरे आसमान पर बैठा है और उसका तख्त क्या है, जहां से वो बैठकर बनी आदम पर नजर करता है। उसका तख्त इसीलिए उसने तैयार किया है कि नाराज और रास्तों की अदालत करे, क्योंकि वो खुदा क्या है, रास्तबाज है, इंसाफ पसंद है, उसमें कोई भी बेईमानी नहीं पाई जाती। ये हमने सादा सा खुलासा देखा है अभी, जो हमने पहले भी देखा था, ये सादा सा असूल है जिससे हम अंदाजा लगा सकते हैं कि ये तीसरा आसमान है, जहां पर खुदा सुकूनत करता है, जहां पर खुदा बैठा है, जहां पर हम देख सकते हैं बाइबल में कि यीशु मसीह खुदा के दाहें हाथ पर बैठा हुआ है आसमानी मकामों पर। सो ये है तीसरे आसमान का ज़ाहरी तस्वीर, जिसे कह सकते हैं, जिसे हम मतालिया करते हुए अंदाजा लगा सकते हैं। सो आज हम तीसरे आसमान के मुतलका सीखते हुए आगे बढ़ेंगे। हमने कल सीखा था खुदा के तख्त के बारे में कि तीसरा आसमान वो जगह है जहां पर खुदा आसमानों पर तख्त नशी हैं, जिसके लिए हमने हवाला देखा था जबूर 2 उसकी 4 आयत, याद दहानी के तौर के लिए पढ़ेंगे इन चांदे का हवाला जात को। जबूर 2 उसकी 4 आयत में लिखा है, वो जो आसमानों पर तख्त नशी हैं وہ یعنی کہ خداوند قادر مطلق خدا آسمانوں پر تخت نشین ہیں. پھر ہم نے زبور 11 کو دیکھا تھا, اس کی 4 آیت کو. خداوند اپنی مقدس ہیکل میں ہیں, خداوند کا تخت آسمان پر ہے. پھر ہم نے زبور 103 اس کی 19 آیت کو دیکھا تھا, وہاں پر بھی اسی بات کا زبور نویس بیان کرتا ہے کہ خدا کا تخت کیا ہے, آسمان پر ہے, اور آسمان ایک حقیقی جگہ ہے, نہ کہ یہ صرف لفظوں کا مجموعہ ہے یا کہ کسی کی کہی ہوئی بات ہے. نہیں, آسمان ایک حقیقی جگہ ہے اور اس جگہ پر خدا سکونت کرتا ہے. ہم نے پچھلے دنوں میں سیکھا تھا خدا 3 جگہوں پر سکونت کرتا ہے. پہلی, خدا کائنات میں سکونت کرتا ہے, یعنی کہ ہر جگہ خدا کی موجودگی ہے. اپنی ذات سے وہ یہ قدرت رکھتا ہے کہ ایک ہی وقت میں وہ ہر جگہ موجود ہو سکتا ہے کیونکہ وہ خدا ہے. پھر دوسری جگہ ہم نے دیکھا تھا کہ خدا کہاں پر سکونت کرتا ہے. ایمانداروں کا بدن ہے, جسے بائبل کہتی ہے کہ ایماندار خدا کی سکونت گاہ ہیں. ایمانداروں کے اندر خدا باپ رہتا ہے. اور تیسری جگہ, تیسرا آسمان جہاں پر خدا تخت نشین ہے, جسے زبور نویس میں ہم نے دیکھا تھا. زبور 103 اس کی 19 آیت بھی اسی بات کا بیان کرتی ہے. آسمان, خداون نے اپنا تخت آسمان پر قائم کیا ہے, یعنی کہ یہ اس کی سکونت گاہ ہے, اس کی جگہ ہے. اور پھر زبور 115 اس کی 3 آیت بھی ہمیں اسی بات کے بارے میں بتاتی ہے کہ ہمارا خدا تو آسمان پر ہے, اس نے جو کچھ چاہا وہی کیا. خدا کیا ہے؟ آسمان پر ہے, لیکن اپنی ذات کے لحاظ سے وہ ہر جگہ پر موجود ہے. لیکن ہم سیکھ رہے ہیں کہ وہ اپنے تخت پر موجود ہے. کس کے لیے؟ عدالت کرنے کے لیے. کس کے لیے؟ انصاف کرنے کے لیے. کس کے لیے؟ ایمانداروں کو وہ دیکھتا ہے. آج ہم دیکھیں گے جو دوسرا حصہ, وہ کیا ہے کہ خدا آسمان پر ہے. ہم نے تخت کے بارے میں سیکھا, آج ہم سیکھیں گے کہ خدا آسمان پر ہے, یعنی کہ اس کی سکونت گاہ, اس کے رہنے کی جگہ. جیسے میں نے آپ کو کہا, آسمان ایک حقیقی جگہ ہے, یہ حقیقت ہے. آج بہت دفعہ سننے میں آتا ہے, بہت سے لوگ اس بات پر یقین نہیں کرتے کہ آسمان جیسی کوئی جگہ نہیں ہے, خدا جیسا کوئی بھی وجود نہیں ہے. بائبل ایسے نظریات کے بارے میں, بائبل ایسی سوچوں کے بارے میں, ایسا عقیدہ رکھنے والے لوگوں یا ایمانداروں کے بارے میں کہتی ہے کہ وہ احمق ہیں جو یہ کہتے ہیں کہ خدا موجود نہیں. خدا وجود رکھتا ہے اور خدا آسمان پر سکونت کرتا ہے. آج ہم اس پر صاف صاف سیکھ رہے ہیں, خدا آسمان پر سکونت کرتا ہے. ہم چند ایک حوالہ جا دیکھیں گے کہ بائبل مقدس اس کے بارے میں کیا کہتی ہے. میرے ساتھ نکالیں متی کی انجیل اس کا 5 اس کی 16 آیت. آج ہم خاص طور پر سیکھیں گے کہ خدا آسمان پر ہے. متی 5 اس کی 16 آیت میرے ساتھ نکالیں. ایماندار اس دنیا میں کیا ہیں؟ خدا کی نمائندگی کرنے والے ہیں, جنہیں بائبل مقدس کیا کہتی ہے؟ شاہی کاہن, شاہی ایلچی. اور ہمیں بائبل مقدس میں ایمانداروں کو کیا کہا گیا ہے؟ دنیا کا نور کہا گیا ہے, یعنی کہ یسوع مسیح ہے وہ حقیقی نور جو ایمانداروں کے ذریعہ سے نظر آتا ہے. اس نور کو ہر ایک کے لیے خداوند کی کیا ہے؟ یہ دعوت ہے. ہر ایک کے لیے خدا کا یہ کیا ہے؟ حکم ہے کہ اس نور کو دنیا کے دوسرے لوگوں تک پہنچائیں. سو 16 آیت میں یہی بات خداوند یسوع مسیح اپنے پہلے واعظ, یعنی کہ پہلے پیغام میں اس نے جو زمینی زندگی میں دیا, یہاں پر پہاڑی واعظ جسے کہا جاتا ہے, بات کرتے ہوئے یسوع مسیح کہتا ہے 16 آیت میں, اسی طرح تمہاری روشنی آدمیوں کے سامنے چمکے ताकि वो तुम्हारे नेक कामों को देखकर क्या करें, तुम्हारे बाप की जो आसमान पर है तमजीद करें। तुम्हारे बाप की जो आसमान पर है तमजीद करें। बहुत से लोग इस बात के शक को शुभ में हैं कि आसमान जैसी कोई बात नहीं। ये हाल ईमानदारों का है जो अपने आप को मसीही कहते हैं। क्यों? क्योंकि बाइबल मुकद्दस को अनदेखा किया हुआ अपनी जिंदगी में। और ईमानदारों का ये हाल है कि वो कहते हैं कि जी क्या फायदा, कौन जानता है कि आसमान पर हमें जिंदगी मिलेगी, या आसमान पर कुछ है, या दुख या तकलीफ मजबूत होगी या जिसका सामना होगा। याद रखें, आसमान हकीकत है और बाइबल कहती है कि तुम्हारे नेक काम देखकर तुम्हारे बाप की जो आसमान पर है तमजीद करें। जब हम इस जमीन पर रखे गए हैं नूर की मानद यानी कि नूर की नुमाइंदगी करने वाले, तो हमें जरूर है कि हमारी जिंदगी से नूर जाहिर हो। जैसे जमीन पर आदमी देखकर हमारे नेक कामों को, यानी कि ये वो नेक काम जिसके लिए लफ्ज यूनानी का लफ्ज इस्तेमाल होता है आगाथास, यानी के अल्लाह ही नेकी, अल्लाह ही जोर में, खुदा जैसा रवैया रखता हुआ, मसीह जैसी नुमाइंदगी करते हुए, मसीह के हम शक्ल बनते हुए, जैसे मसीह ने जमीनी जिंदगी गुजारी है दुनिया की इस तरीकी में नूर बनते हुए, ऐसी ही हर एक मसीही ईमानदार की बुलाहट है कि वो नूर में जिंदगी गुजारें, ताकि क्या हो, हमारा बाप क्या है, आसमान पर है। और फिर दूसरा हवाला साथ मेरे साथ देखें, मत्ती 5:45। यहां पर हम देखते हैं यीशु मसीह ने कहा कि अपने पड़ोसी से क्या करनी है, मोहब्बत करनी है। तुमने तालीम पाई है, यीशु मसीह उनको कह रहा है कि तुम सुन चुके हो कि अपने पड़ोसी से मोहब्बत रखो और अपने दुश्मन से अदावत। लेकिन यीशु मसीह की तालीम क्या है, मैं तुमसे कहता हूं अपने दुश्मनों से मोहब्बत रखो, अपने सताने वालों के लिए दुआ करो। हमें इस जुज को याद रखने की जरूरत है कि अपने इर्द गिर्द के लोग जो हमें सताते हैं उनके लिए दुआ करने की जरूरत है, उनके लिए खुदावंद के हजूर अपने दिलों को ढेलने की जरूरत है। वो दुआ आंसुओं के साथ हो सकती है। अक्सर ऐसा होता है जब हम दुख उठाते हैं तो हमारी दुआ आंसुओं के साथ होती है। याद रखें, वो हर एक आंसू को, हमारे रुस्कार से गिरने वाले हर एक उस बूंद को अपनी मुश्किलों में रखता है यादगारी के तौर पर। और उम्मीद है कि जितने भी आंसू मसीह में बहाए गए हैं वो उन सब को एक एक को याद रखता है, क्योंकि वो खुदा है। वो हर एक लम्हे को, हर एक अमल को याद रखता है जो हम इस जमीन पर करते हैं उसके जलाल के लिए। इसीलिए यीशु मसीह ने कहा है कि अपने सताने वालों के लिए दुआ करो, ताकि तुम अपने बाप के जो आसमान पर है बैठे ठहरो। हमारा बाप आसमान पर है, यानी कि ये उसकी सकूनत गाह है जहां पर वो तख्त नशीं है, और वहां का वो क्या है, वहां का वो रहने वाला है। और उसकी जो हकीकी सकूनत गाह है वो क्या है, उसका तख्त जहां पर उसकी मौजूदगी है। और आसमान वो जगह है जहां पर हजारों करोड़ों फरिश्ते उसकी क्या करते हैं, उसे कदूस कदूस कहते हैं, उसकी हम्द सना करते हैं। और ये वही जगह है जहां पर हर एक ईमानदार जब यहां से रुखसत होता है तो आसमान पर खुदा के हजूर यीशु मसीह के रूबरू सामने जाहिर होता है। और यही वो जगह है जिस पर हम आगे जाकर सीखेंगे कि ईमानदारों को अनामात दिए जाएंगे, मसीह की तख्ते अदालत, खुदा की तख्ते अदालत, यानी कि खुदा की सकूनत गा, खुदा के रहने की जगह। और मत्ती रसूल से कहता है ताकि तुम अपने बाप के जो आसमान पर है बैठे ठहरो। हमें बैठे ठहरने की जरूरत है, किस तरह, उस जैसा रवैया रखते हुए, उसकी नुमाइंदगी करते हुए। पीछे कहा गया है नूर के फर्जंद, यानी कि तुम दुनिया का नूर हो। यहां पर कहा गया है अपने बाप जैसे बनो। और बाप का रवैया क्या है, वो नेको बदों, रास्तों ना रास्तों दोनों पर अपनी मोहब्बत का इजहार करता है नी बरसाते हुए। اسی طرح ہمیں بھی کرنے کی ضرورت ہے، کیونکہ ہمارا باپ کیا ہے؟ آسمان پر ہے۔ تیسرا حوالہ متی چھٹا باپ اس کی پہلی آیت، یہاں پر بھی یسوع مسیح ایمانداروں کو کہتا ہے خبردار اپنی راستبازی کے کام آدمیوں کے سامنے دکھانے کے لیے نہ کرو، نہیں تو تمہارے باپ کے پاس جو آسمان پر ہے تمہارے لیے کچھ اجر نہیں۔ سو ہمیں اپنے جو کچھ بھی کرنا ہے خداون کے لیے کرنا ہے، اپنی ساری توجہ کو، اپنے سارے کام کو، اپنے روپے پیسے کو، اپنی صلاحیت کو، جو بھی خدا نے ہمیں نعمت دی ہے اسے کس کے لیے استعمال کرنا ہے؟ خدا کے لیے، اس کے جلال کے لیے۔ بہت دفعہ ہمیں ایسی جگہ پر، ایسے موقعوں پر جا کر کھڑا ہونا پڑتا ہے، ایسی جگہ پر مسیح کی نمائندگی کرنی پڑتی ہے جسے ہم انسان ہوتے ہوئے سمجھتے ہیں کہ یہ صحیح جگہ نہیں، یہاں پر ہمیں اچھا جواب نہیں ملے گا، ہم سے محبت نہیں کی جائے گی، لوگ نفرت کرتے ہیں وغیرہ وغیرہ۔ یسوع مسیح کہتا ہے کہ نہیں، تم میرے لیے کرو، جو کچھ کرتے ہو میرے لیے کرو، کیونکہ آسمان پر تمہارا کیا ہے؟ اجر ہے، یعنی کہ یہاں پر تمہارا آسمانی باپ ہے۔ اس کا مطلب ہے کہ ہماری جو حقیقی جگہ یا ہماری جو حقیقی سکونت گاہ ہے یہ زمین نہیں، ہم آسمان کے حریشی ہیں، یعنی کہ ہمارا صحیح ملک کیا ہے؟ وہ تیسرا آسمان ہے جہاں پر خدا کی سکونت گاہ ہے۔ ہم اس پر آگے چل کر اور دیکھیں گے۔ اور پھر چوتھا حوالہ ہم دیکھتے ہیں متی چھٹا باپ اس کی نامی آیت میں کیا لکھا ہے۔ ہم اس بات کو بہت اچھے سے واقف ہیں کیونکہ ہم اس دعا کو اکثر دہراتے ہیں، اور نامی آیت میں لکھا ہے پس تم اس طرح دعا کیا کرو کہ اے ہمارے باپ تو جو آسمان پر ہے۔ خدا آسمان پر ہے، یعنی کہ خدا حقیقی ہے، آسمان حقیقت میں سچ مچ ایک جگہ ہے جہاں پر ایماندار جمع ہوں گے، جہاں پر اب جو ایماندار سو گئے ہیں وہ وہاں پر ہیں، اور یہی وہ جگہ ہے جہاں پر انعامات دیے جائیں گے۔ میرے ساتھ پانچواں حوالہ دیکھیں، متی سات باپ اس کی گیارہ آیت میں کیا لکھا ہے۔ یسوع مسیح نے کہا ہے جبکہ تم برے ہو کر اپنے بچوں کو اچھی چیزاں دینا چاہتے ہو تو تمہارا باپ جو آسمان پر ہے اپنے مانگنے والوں کو اچھی چیزیں کیوں نہ دے گا۔ ہم جیسے بھی حالات میں ہو، یعقوب اس کا پہلا باپ اس کی پانچویں اور چھٹی آیت میں لکھا ہے غالباً کہ اگر ہم میں حکمت کی کمی ہو تو اسے مانگو، وہ ہمیں فیاضی کے ساتھ دیتا ہے، اگر ہم میں کمزوری ہے تو اسے حوصلہ مانگے، وہ ہمیں قوت دیتا ہے، اگر ہم تاریکی میں ہے تو اسے پکاریں، اس سے فریاد کریں، وہ اپنے کیا کرے گا؟ قوت کے وسیلہ سے، اپنے نور کے وسیلہ سے ہمیں اس تاریکی میں سے نکالے گا۔ جیسے بھی حالات ہوں، وہ خدا زندہ ہے اور آسمان پر ہے جو کہ ایمانداروں کا باپ ہے، وہ دعاؤں کو سنتا ہے۔ جیسے دنیاوی طور پر ہمارے باپ، ہمارے ماں ہماری درخواستوں کو، ہماری ضرورتوں کو دیکھ کر تڑپ اٹھتے ہیں جذبات کے لحاظ سے، اور ہماری خواہش کو پورا کرنے کی کیا کرتے ہیں؟ بادل و جان محنت کرتے ہیں، جو کچھ ان کے پاس ہو وہ نشاور کرنے کے لیے تیار ہو جاتے ہیں۔ باپ آسمانی جو آسمان پر ہے وہ بھی اپنے مانگنے والوں کو کیا دیتا ہے؟ جواب دیتا ہے، وہ ان سے اچھی چیزیں دریغ نہیں رکھتا۔ اور کیا کہتا ہے زبور 37 اس کی غالباً 3 اور 4 آیت، خداوند میں مسرور رہ تو وہ تیرے دل کی مرادوں کو پورا کرے گا۔ سو خدا حقیقت میں ہے اور وہ آسمان پر ہے اور اپنے لوگوں کی دعاؤں کا جواب دیتا ہے۔ ہمیں ہر دن اس بات کو یاد رکھنا چاہیے کہ اپنا وقت اس کی طرف، اس کے لیے کیا کرنا ہے، علیحدہ کرنا ہے، اس کے لیے گزارنا ہے۔ اس دنیا کی تاریکی میں اپنے ارد گرد، بے شک ہماری کلونی ہے، لوگوں آپ کو قبول نہیں کرتے، بار بار جانے کی ضرورت ہے اور ان تک روشنی کا پیغام پہنچانے کی ضرورت ہے، کیونکہ واز اس کا تین باب اس کی پہلی آیت میں یوں لکھا ہے، میرے ساتھ اس حوالہ کو دیکھیں۔ آپ سب کو غالباً یاد ہے، ہر ایک چیز اور ہر ایک چیز کا ایک موقع اور ہر کام جو آسمان کے نیچے ہوتا ہے ایک وقت ہے، ہمیں اس سے کتانے کی ضرورت نہیں، کیونکہ ایمانداروں کو بائبل کہتی ہے کہ تم نور کے فرزند ہو، ایمانداروں کو بائبل کہتی ہے کہ تم میرے ایلچی ہو، اور ہمیں اس گم شدہ دنیا میں، اس میں بہت سے ہمارے اپنے ایماندار ہیں، رشتے دار ہیں، ان کے پاس جانے کی ضرورت ہے اور انہیں دعوت دینے کی ضرورت ہے کہ خدا آپ سے محبت کرتا ہے، اور ہر ایک چیز کا وقت ہے، جینے کا، مرنے کا، پیدا ہونے کا، سونے کا، کھانے کا، پینے کا، بیٹھنے کا، ہر ایک چیز کا وقت ہے۔ جیسے کہ آج آپ نے اپنا وقت ٹھہرایا ہے، ہم نے وقت ٹھہرایا ہوا ہے خدا کے کلام کو سننے کا، ہم نے وقت ٹھہرایا ہوا ہے کھانا کھانے کا، سونے کا، ہر ایک چیز کا وقت ہے۔ اس لیے ہمیں ہر وقت اپنی امید جو ہم میں ہے اس کے لیے تیار رہنے کی ضرورت ہے، جسے خداوند کا بندہ پطرس غالباً کہتا ہے کہ ہر وقت تیار رہو۔ کس کے لیے؟ تاکہ اگر کوئی تمہاری امید تم سے پوچھے کہ تمہاری امید کیا ہے تو بتانے والے بنو کہ ہماری امید کیا ہے، یعنی کہ ہر وقت اپنے آپ کو تیار رکھیں کہ ہمارا اس زمین پر جینے کا مقصد کیا ہے، اور وہ مقصد کیا ہے؟ اس غم تو دم توڑتی ہوئی دنیا میں نور کا پیغام دینا۔ اس نا امیدی کی دنیا میں لوگوں کو امید کی روشنی کو لے کر جانا، اور یہی ہر ایک مسیحی ایماندار کی کیا ہے؟ بلاہٹ ہے۔ یہی ہر ایک ایماندار سے خدا چاہتا ہے کہ ہمارا جو باپ آسمان پر ہے ہم اس کی کیا کریں؟ نمائندگی کریں، اس کی کیا کریں؟ اس کی گواہی دیں۔ اور پہلا پترس 3 باپ اس کی 16-15 آیت میں لکھا ہے، دوسرے حصہ میں 15 آیت آپ کے لیے پڑھوں گا، بلکہ مسیح کو خداوند جار کر اپنے دل میں مقدس سمجھو، اور جو کوئی تم سے تمہاری امید کی وجہ دریافت کرے اس کو جواب دینے کے لیے ہر وقت مستعد رہو، مگر حلم اور خوف کے ساتھ، یعنی کہ حلیمی کے ساتھ کہ ہماری امید کیا ہے، ہم کیوں اس زمین پر ہیں، ہمارا باپ آسمان پر ہے، ہمارا جو ہادی یعنی کہ رہنما ہے وہ خداوند یسوع مسیح ہے، اور وہ کیا ہے؟ آسمان پر ہے۔ مجھے یاد ہے کہ بہت سال پہلے جب ایک ایماندار سے بات ہوئی تو اس نے کہا کہ کون کہہ سکتا ہے کہ ایمان آسمان حقیقی جگہ ہے، تو میں نے اسے ایک ہی سوال پوچھا، کیا تو بائبل پر یقین رکھتا ہے؟ ہاں رکھتا ہوں، لیکن یہ یقین نہیں کرتا کہ آسمان جیسی کوئی جگہ ہے یا آسمان پر ایماندار جائیں گے۔ آج 90% لوگ اس بات کے باعث گمراہ ہیں کہ آسمان جیسی کوئی جگہ نہیں۔ بائبل مقدس کا ہر ایک نقطہ خدا کی روح القدس کی قدرت سے لکھا گیا ہے، اور اس میں کوئی بھی اتار اور چڑھا نہیں ہو سکتا۔ بائبل اگر کہتی ہے کہ آسمان ہے تو اس کا مطلب ہے خدا وہاں پر موجود ہے، اور ایک دن اس آسمان پر جو اگلا حصہ ہم سیکھیں گے وہاں پر کھڑے ہو کر کیا ہوگا؟ ایمانداروں کا حساب ہوگا، ہر ایک کو اس کے کام کے موافق اجر دیا جائے گا۔ سو ہمیں ان باتوں کو یاد رکھنے کی ضرورت ہے کہ ہماری بلاہٹ کیا ہے، کہ تم دنیا کا نور ہو۔ और हमारा नूर दूसरों तक चमकने की जरूरत है। और वो नूर क्या है? मसीह की नुमाइंदगी, मसीह का प्यार, मसीह का पैगाम के तुम गुनाहगार हो इसलिए तुम्हें निजात दहिंदा की जरूरत है। दूसरी, हम अपने खुदा की मानद बने, जैसे वो रहम दिल है हमें रहम दिल बनने की जरूरत है और अपने सताने वालों के लिए दुआ करने की जरूरत है। और तीसरी बात, जो काम भी करें ये जान के करें कि खुदावंद के लिए करते हैं ना कि आदमियों के लिए, क्योंकि आसमान पर इसका बड़ा अजर है, क्योंकि बाप आसमानी वहां पर मौजूद है। और चौथी बात, हर वक्त तैयार रहने की जरूरत है कि हमारी उम्मीद क्या है, हम किस लिए जी रहे हैं। हमारी जिंदा उम्मीद ये है कि खुदावंद आसमान से आएगा और हर एक ईमानदार उसके हुजूर खड़ा होगा और अपने अपने कामों के मुआफिक अजर पाएगा और फिर हमेशा की जिंदगी उसके साथ गुजारेगा। ये हमारी उम्मीद है कि यीशु मसीह में जो कोई है अब वो नया मखलूक है। यीशु मसीह में जो है उस पर सजा का हुक्म नहीं है। तो ये है दूसरी बात। पहली बात हमने सीखी। तीसरा, आसमान का जो जाहरी मंजर देख सकते हैं कि खुदा का तख्त, खुदा आसमानों पर तख्त नशी है, जिसके लिए हमने चंद एक हवाला जात देखे। दूसरी बात हमने देखी, खुदा आसमान पर है, जो इसी बात की तरफ इशारा करती है कि खुदा वहां पर सुकूनत परीजा है, हाकम की तरह, बादशाह की तरह बैठा हुआ है और वो ईमानदारों को देखता है, ईमानदारों को परखता है, उसकी आंखें जांचती हैं। अगले हिस्सा में हम सीखेंगे कि ईमानदार क्या है, अनाम पाएंगे और बहुत से ईमानदार क्या करेंगे, अनामों का नुकसान उठाएंगे। किस लिए? उनके सोचने का तरीका, उनके सोचने का तरीका, जो कुछ उनकी सोच में है वैसा ही आदमी है। और यीशु मसीह ने कहा कि जैसा तुम सोचते हो वैसे ही तुम हो। अच्छा आदमी अपने खजाने से अच्छी चीजें निकालता है और जो इसके पास बुरा खजाना है वो बुरी चीजें निकालता है। हम इस पर आगे चलकर सीखेंगे। आज हमने देखा कि खुदा आसमान पर है और खुदा का आसमान क्या है। ये तीसरा आसमान है जो उसका उसकी तख्त है, उसका तख्त है, उस पर वो तख्त नशी है। और आगे चलकर जैसा कि आप पहले भी सीख चुके हैं कि ईमानदार उसकी सुकूनत का है, यानी कि आप उसकी सुकूनत का है, वो आपके अंदर रहता है। फिर वो कायनात के हर एक हिस्सा में मौजूद है क्योंकि वो हर जगह हाजिर और नाजर है। हमें तसलीस की ममूरी या सुकूनत गाह कहा गया है, जिसमें खुदा बाप सुकूनत करता है ईमानदारों के अंदर, खुदा बेटा ईमानदारों के अंदर सुकूनत करता है और खुदा रूहुल कुद्दस। तसलीस का मकसद है ईमानदारों के अंदर सुकूनत करने का। सो आए हम खुदावंद के दूर चुके हैं। खुदा बाप, हम तेरा शुक्र करते हैं कि आसमान जो तेरा तख्त है खुदावंद, खुदा तेरा शुक्र करते हैं खुदावंद सारे कलाम के हिस्सा के लिए। तेरा शुक्र करते हैं कि खुदा बाप तू हकीकत में है और आसमान सचमुच एक हकीकत हकीकी जगह है, जहां पर खुदा खुदा तू अपने लोगों के लिए जगह तैयार करने के लिए गया जब तू जमीन पर से फारग हुआ और तूने कहा कि मैं जाता हूं ताकि तुम्हारे लिए जगह तैयार करूं, क्योंकि मेरे बाप के घर में बहुत से मकानात हैं। तो खुदा बाप आज के कलाम को ले और इन चार बातों को खुदा हम अपनी जात में रखते हुए कि हम दुनिया का नूर हैं, हमें तेरी मानद बनने की जरूरत है, जो कुछ करें तेरे लिए करें, और चौथी बात हमें ये जिंदा उम्मीद हासिल है ताकि उन तमाम बेउम्मीदों को इस उम्मीद के बारे में बताने वाले बने कि मसीह यीशु में तुम्हें हमेशा की जिंदगी हासिल है। मुस्तकबिल में जो कोई भी सुने उन सबके लिए बरकत का बायस हो। यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन।